نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم يا أيها الذين آمنوا شهادة بينكم إذا حضر أحدكم الموت. اے لوگو جو ایمان لائے ہو، تم میں سے کوئی ایک گواہی دے تمہارے درمیان جب تم میں سے کسی ایک کو موت کا وقت آ جائے. کیا ہو اس وقت؟ حین الوصیۃ اثنان ذوی عدل منکم او آخران من غیرکم. آج طویل ہے، میں اس کا اردو ترجمہ ایک سٹریچ میں آپ کے سامنے رکھوں گی، جس سے آپ کو اس چیز کا اندازہ ہوگا کہ ایک مومن کو اللہ سبحانہ تعالیٰ نے زندگی بھر جو کرنا ہے اس کی گائیڈ لائن تو دی ہے، لیکن اگر سفر کے دوران یا پردیس میں رہتے ہوئے بھی اچانک موت کے اثرات آ جائیں تو کیا کرنا چاہیے. یہ آیات ہیں سورۃ مائدہ کی آیت نمبر 106 اور 108. آپ صرف آیت کا ریفرنس لکھیں اور جو چھوٹی چھوٹی باتیں آپ سے کہی جائیں وہ نوٹ کریں، بعد میں گھر جا کر اس کا ترجمہ انشاءاللہ آپ پڑھیں یا لکھیں گے تو آپ کو اور زیادہ بات بھی سمجھ آئے گی. اللہ تعالیٰ فرماتے ہیں، اے ایمان والو، تمہارے آپس میں دو اشخاص کا گواہ ہونا مناسب ہے، یعنی مسلمان مسلمان کا وصی بنتا ہے جب موقع ہو، جب چوائس ہو کہ وصیت کس کے سامنے لکھی جائے یا کس کو وصیت کی جائے، تو مسلمان کافر سے بہتر ہے. پھر کیا ہو؟ جب تم میں سے کسی کو موت آنے لگے. مراد کیا ہے؟ موت کے اثرات شروع ہو. موت تو کبھی بھی آ سکتی ہے، ہر انسان موت کے لیے تیار رہے کسی وقت بھی آ سکتی ہے، اور وصیت کرنے کا وقت ہو تو دو شخص ایسے ہوں جو دیندار ہوں اور تم میں سے ہوں. مراد یہ ہے کہ مسلمان بھی ہوں اور پریکٹسنگ مسلم ہوں، یعنی جن کی دینداری پہ تمہیں اعتبار ہو. یہ نہیں کہ نام کے تو وہ مسلم ہیں لیکن ہو سکتا ہے کہ نماز بھی پوری نہ پڑھتے ہوں. اور اگر تم سفر کی حالت میں ہو اور وہاں موت کی مصیبت پیش آ جائے. یہ لفظ نوٹ کیجئے گا، اللہ تعالیٰ نے خود موت کو مصیبت کہا ہے یہاں. اور دو دیندار نہ ملیں تو دو کوئی اور صحیح، یعنی پہلی چوائس کیا تھی کہ دو پریکٹسنگ مسلم مل جائیں، وہ نہیں ملتے تو پھر کوئی اور، یعنی غیر مسلم یا پھر نان پریکٹسنگ مسلمز، بشرطے کہ ان کی گواہی شک کے موقع پر قابل اعتماد ہو، یعنی اخلاقی طور پہ ان دونوں پر اعتماد کیا جا سکے. پھر بھی اگر تم کو شبہ ہو تو ان دونوں کو نماز کے بعد روک لو، پھر دونوں اللہ کی قسم کھائیں کہ ہم اس قسم کے عوض کوئی نفع نہیں لینا چاہتے، یعنی جھوٹی قسم نہیں کھائیں گے، یا کل کوئی ہمیں پیسے دے کر اس بات کو بھلوا دے یا غلط بات کر دے، ایسا نہیں کریں گے. اگرچہ کوئی قرابت دار بھی ہو اور اللہ تعالیٰ کی بات کو ہم پوشیدہ بھی نہیں کریں گے، ہم اس حالت میں سخت گناہ گار ہوں گے. پھر اگر اس کی اطلاع ہو کہ وہ دونوں گواہ کسی گناہ کے مرتکب ہوئے ہیں تو ان لوگوں میں سے جن کے مقابلے میں گناہ کا ارتکاب ہوا تھا اور دو شخص جو سب سے قریب تر ہیں جہاں وہ دونوں کھڑے تھے، یہ دونوں کھڑے ہوں، پھر دونوں اللہ کی قسم کھا کر کہیں کہ بال یقین ہماری یہ قسم ان دونوں کی اس قسم سے زیادہ راست ہے اور ہم نے ذرا بھی تجاوز نہیں کیا، ہم ایسا اگر کریں گے تو سخت ظالم ہوں گے. یہ قریب تر ذریعہ ہے اس امر کا کہ وہ لوگ واقعے کو ٹھیک طور پر ظاہر کریں یا اس سے ڈر جائیں کہ ان سے قسمیں لینے کے بعد قسمیں الٹی پڑ جائیں گی. اور اللہ سے ڈرو اور سن رکھو کہ اللہ فاسق لوگوں کو ہدایت نہیں دیا کرتا. آپ میں سے وہ لوگ جو شاید سرسری سا سن رہے تھے، ان کو اس پوری آیت میں کوئی ایک دو بات ہی سمجھ آئی ہوگی، یہ میرا گمان ہے کیونکہ یہ طویل آیتوں میں سے ایک آیت ہے. میں نے اس آیت کو بھی شروع میں کیوں پڑھا؟ آپ کی توجہ لینے کے لیے کہ اللہ سبحانہ تعالیٰ نے وصیت کو اتنی اہمیت دی کہ قرآن پاک کی دو یا تین طویل ترین آیتوں میں سے ایک آیت جو ہے وہ وصیت سے متعلق ہے. لیکن اصل میں وصیت کا حکم قرآن پاک میں سورۃ البقرہ سے شروع ہو جاتا ہے، اور خاص طور پہ پھر جب ہم سورۃ نساء کی ابتدائی آیات پہ پہنچتے ہیں، آیت نمبر 12, 13 اور 14، جس میں وصیت اور وراثت کا ذکر ہے، تو اس کا اگر آپ آغاز ہی دیکھیں تو یوصیکم اللہ فی اولادکم، اللہ تمہیں وصیت کرتا ہے، لفظ وصیت یہاں استعمال ہوا. اللہ سبحانہ تعالیٰ نے قانون وراثت بیان کیا، اس کو اس وقت ہم ٹچ نہیں کریں گے. اور رات کو میرے دل میں اللہ تعالیٰ نے ڈالا کہ اب اگلا کوئی ایک سیمینار صرف وراثت پہ ہونا چاہیے، اتنی اس کی باریکیاں اور ہمارے आज के दौर में बहुत सारे मुसलमान उसको मुश्किल समझते हुए उससे दूर हैं, हालांकि किसी वक्त भी हमारी मौत आ सकती है। और जितने सवाल लोगों के हमारे पास अमूमन आते हैं, आधे बिगड़े हुए बच्चों की इसलाह के बारे में या शोहरों की बेराहरवी कह लीजिए, और आधे मसाइल जायदाद के होते हैं। पाकिस्तान में भाइयों ने कब्जा कर लिया, बहन ने ये कर लिया, उधर से हिस्सा नहीं मिला, उधर से हक नहीं मिला। मैं सोचती हूँ कि इतनी जहालत जो है, क्या हम इसको बर्दाश्त कर सकते हैं? तो इंशाल्लाह वो तो हम बाद की बात है, बाद में करेंगे। उसका जिक्र खुद ब खुद वसीयत में आएगा इंशाल्लाह। यहाँ बात हम शुरू करेंगे, मिन बादी वसीयत यूसा बिहा। वसीयत को पूरा करने के बाद जिसकी वसीयत की जाती है, अव दैन, या फिर दूसरी चीज, अगर मरने वाले पर कर्ज हो तो उसको अदा किया जाएगा। असूल क्या है? गैर मुदारिन, ना तुम जरर दिए जाओ, और वसीयतम मिन अल्लाह, ये वसीयत है अल्लाह की तरफ से, और अल्लाह खूब इल्म और हिकमत वाला है। इन आयत में लफ्ज़ वसीयत बार बार आया है। वसीयत क्या होती है, और आज हम देखेंगे कि अल्लाह ताला ने इसको इतनी अहमियत क्यों दी है। हकीकत ये है कि दुनिया में हम कितने भी कामयाब क्यों ना हो जाएं, असल कामयाबी आखिरत की कामयाबी है। फमन ज़ुख़्ज़िहानिन नारी वउद्ख़िलल जन्नत फ़क़द फ़ाज़, जो जहन्नम से बचाकर जन्नत में दाखिल कर दिया गया, बस वही कामयाब है। और एक मोमिन की सारी जिंदगी की कोशिश क्या है कि किसी तरह मैं इस दुनिया से कामयाब होके गुजरूं। हकूक और फराइज की जिस चक्की में हम पिसते हैं, शायद हम में से बहुत सारे क्यामत के दिन उसी कटहरे में खड़े होंगे। मैंने बड़े शोर से ये बात की है, मुझे ऐसे लगता है तसव्वुर की आंख से मैं जब देखती हूँ, सब मैदाने हशर से फटाफट फारिग हो रहे हैं। अल्लाह अपनी रहमत कर देगा, कहीं नबी की सिफारिश, कहीं कुरान की सिफारिश, कहीं कुछ कहीं कुछ, लेकिन अक्सर जो रश करेंगे ना, जो कंजस्टेड एरिया होगा ना, वो जन्नत के बाहर कंतरा होगा, जो पुल सरात का बिल्कुल आखिरी सिरा होगा। और हदीस में आता है कि वहां रोक लिया जाएगा और हकूक अल इबाद बुरे कराए जाएंगे। पिछली सारी घाटियां आप तय कर चुके हैं। एयरपोर्ट को जहन में ले आए, इस मस्जिद को ले आए, मैं अभी बात कर रही थी तो मेरे जहन में आया कि आप ऊपर आ गए, पार्किंग लॉट में गाड़ी खड़ी कर ली, मस्जिद में इंडोर में आ गए, जूते भी रख लिए, आप ऊपर की लॉबी से गुजर कर सीढ़ियां आ गए। इस डोर पे अगर रश कर दिया जाए, हम अंदर के अंदर रह जाएंगे, बाहर के ऊपर वाले बाहर रहेंगे। जन्नत के बिल्कुल बाहर एक कंतरा नाम की जगह है, हदीस में आता है कि वहां खड़ा कर दिया जाएगा और वहां लोग एक दूसरे से अपने हक मांगेंगे। और हकूक का मामला फराइज के मामले से बहुत शदीद है। हकूकुल्लाह का मामला इंतहाई आसान है, हकूक अल इबाद का मामला दुनिया की पुलसरात है। अल्लाह के हकूक तो लगता है कि आखिरत की पुलसरात है, दुनिया में इंसानों के बीच में रह के खुद को पाक कर जाना, अल्लाह अकबर। और इसके बारे में मैं आज सुबह पढ़ रही थी, यानी मेरे सामने ये चीज गुजरी कि अल्लाह ताला से डरने वाले वो लोग, जिनको अल्लाह ताला ने दुनिया में इतनी दौलतें दी, इतने ओहदे और इतना कुछ दिया, और अपना तकवा भी दिया, लेकिन उनका हाल क्या था? अमवी दौर था, उसके एक खलीफा थे अब्दुल मलक बिन मरवान, दौलतमंद भी थे, अल्लाह ने तकवा की दौलत भी दी है। तो जब उनकी मौत का वक्त आया तो रोने लगे, दूर देखा कि एक धोबी है तो कपड़े धो रहा है, तो कहने लगे, काश लो कुन तगसिलन, काश मैं धोबी होता और आज मुझसे इतने लंबे चौड़े मामलात का हिसाब ना होता। यानी जिम्मेदारी से डरे कि अब मुझसे तो पूरी रियासत के मामलों का पूछा जाएगा, काश धोबी होता, सारी जिंदगी कपड़े धो धिला के आज अल्लाह के पास पहुंच जाता। धोबी तक उनकी बात गई तो उसने आगे से क्या कहा, नोट कीजिएगा, बड़ा अहम नुकता। मुझे लगता है हमारी कोशिशों का रुख बदल जाए अगर हमें ये नुकता समझ आ जाए। धोबी को जब पता चला कि देख इतने बड़े हुक्मरान ने मरते वक्त तेरे मर्तबे की ख्वाहिश की है, कहने लगा, अल्लाह तेरा शुक्र है, तूने हमें वो मर्तबा दिया कि दुनिया के बड़े बड़े हुक्मरान मरते मरते हमारे मर्तबे पे आना चाहते हैं, लेकिन हम मरते मरते उनके मर्तबे को नहीं जाएंगे। बात वाज़े, दुनिया का अमीर से अमीर शख्स मौत के वक्त ये चाहेगा, काश फकीर होता, काश मुफलिस होता, काश कल्लाश होता। इसी गम में तो रोते थे उमर बिन अब्दुल अजीज, जिनके बारे में आपने नाम सुना होगा, कभी उनके वाकयात तो पढ़ के देखे फिर समझ आता है कि उनको उम्र सानी क्यों कहते हैं। इतना रोया करते थे, इतना रोया करते थे, रातों को सोते सोते उठ जाते, रोने लगे। बीवी उठी, वो भी उनको देख के रोने लगी, पूछा, तुम्हें क्या हो गया, तुम क्यों रो रही हो? मुझे क्या पता, मैं तो आपको रोता देख के रो पड़ी हूं। कहा, आपको क्या चीज रुलाई? कहने के, मुझे ये बात रुला रही है कि अल्लाह कयामत के दिन मुझसे ये सारी नेमतों का पूछेगा तो मैं क्या जवाब दूंगा। और दोनों रोते रहे। और आपको पता है कि जब फौत हुए तो क्या छोड़ के गए? 18 दीनार, 18 दीनार। 11 बेटे थे पीछे। लोग जब जिनको जिंदगी में कहते थे कि बेटों के लिए कुछ छोड़ो, तो कहते थे ये तुम्हें एक वक्त के बाद पता चलेगा। माल होता उनके पास इस खौफ से कि हमारे पीछे क्या बंटवारे होने, किसको देना, सब दुनिया में देना चाहते थे। जब फौत हुए 3 दिनार कब्र खोदने में लग गए, 4 दिनार कफन में लग गए, पीछे 11 दिनार बचे जो एक एक दिनार एक एक बेटे को दिया गया। लेकिन तारीख इस बात की गवाह है कि एक साल के बाद जब दोबारा इस्लाम को माल की जरूरत पड़ी तो उनका एक एक बेटा 100-100 ऊंट सदके में देने के काबिल था। माशाल्लाह। माँ बाप की विरासत से और जायदाद से क्या होता है? इसके बरक्स एक और खलीफा भी थे, गालिबन हिशाम बिन मिरवान उनका नाम था। वो जब फौत हुए तो उनके भी 11 ही बेटे थे और वो एक एक के पास एक एक लाख दिनार छोड़ के गए। लेकिन चंद सालों के अंदर ऐसे पलटे खाए कि उनके बेटे हाथ में कशकोल लेकर सड़क पे खड़े हो गए। तो याद रखिए कि जिस वक्त दुनिया से इंसान जाते हैं ना, उस वक्त बोझ हल्का ही जाता है। मैं इसको इस तरह से कहती हूँ कि जैसे आप यहाँ से पाकिस्तान गए, शॉपिंग शॉपिंग शॉपिंग, ये भी ले लो वो भी ले लो, ये वहाँ नहीं मिलता ये उसको दूंगी उसको दूंगी, जिस दिन पैकिंग करते हैं लग बता जाता है, फिर कुछ वहाँ निकलता है, फिर कुछ एयरपोर्ट पे, उस वक्त क्या दिल करता है? जब आप एयरपोर्ट पे अपना सामान तुलवाते हो उस वक्त दिल क्या करता है? खाली हाथ होते। यही क्यामत की बेल्ट पे होगा, काश खाली हाथ होता। तो जब इंसान दुनिया से जा रहा होता है तो उस वक्त उसकी ख्वाहिश होती है कि मेरे पास कुछ ना हो। तो लिहाजा अल्लाह सुबहाना ताला ने इंसान को मरने के बाद के लिए भी गाइडेंस दे दी, और इन्हीं हकूकुल इबाद में से एक हक जो है वसीयत का हक है। और वसीयत क्या होती है? आप कह लीजिए कि वसीयत एक गिरा है, इस बात की याद दहानी है कि तुमने मरना है। पहले दौर के लोगों को आपने देखा होगा, बात को याद करने के लिए कपड़े को गिरा लगा लेते थे, कहते थे ये गिरा याद दिखेंगी ना तो याद आएगा कि कुछ भूले हुए हैं। तो वसीयत क्या है? इस बात की गिरा कि तुमको जाना है, मुलाकात की तैयारी करो। ये मुलाकात का दिन याद रहेगा, तैयारी उतनी जल्दी करेंगे। जिसको अपने जाने का वक्त याद होता है वो वक्त से पहले तैयार हो जाता है। तो अल्लाह सुब्हान तआला चाहते हैं कि तुम दुनिया में कुछ करना चाहते हो पहले से कर लो, बजाय इसके के पीछे रहो। बुखारी और मुस्लिम की रिवायत है कि जो शख्स मुसलमान है और वसीयत करना चाहता है तो 2 रातें भी ऐसी ना गुजारे कि उसने अपनी वसीयत लिखी हुई ना हो। याद रखिए कि विल या वसीयत करना फर्ज नहीं है, हक है। जो अपना ये हक लेना चाहता है बिस्मिल्लाह कर दे, लेकिन जो वसीयत नहीं करना चाहता, जब वो नहीं करेगा तो उसका हिस्सा विरासत में बढ़ जाएगा। वसीयत और विरासत में फर्क है। विरासत अल्लाह ने बांट दी। हदीस में आता है कि ला वसीयत अली वारिस, किसी वारिस के हाथ में कोई वसीयत नहीं है, क्योंकि अल्लाह ने हर जी हक वाले को उसका हक दे दिया। आपका दिल चाहता है किसी ऐसे को भी दें जिसको आपकी विरासत में नहीं मिलता, वो आपकी कोई दोस्त, आपकी मस्जिद, मदरसा, कोई गरीब रिश्तेदार, चचा, फुफो, मामू, खाला। अब उनको आपकी विरासत में नहीं मिलना, आपके ससुराल, आपकी नंदे, आपकी जेठानियां। आप कहते हैं मैं तो इनको कुछ देना चाहती हूँ, तो फिर आप अपनी वसीयत में से लिख लें। फरमाया फिर 2 रातें बिना छोड़ो, मतलब ये है कि मौत तो किसी वक्त आ सकती है, बुलावा तो होगा। अब होगा क्या? आपने वसीयत लिखनी है, आपकी जिंदगी में वो वसीयत है, आप एनी टाइम उसको लिखें और फाड़ दें, कोई हरज की बात नहीं है। आपने सोच से लिखी कि मौत कभी आ सकती है, फिर एक साल बाद पेपर पे नजर पड़ गई तो आप देखते हैं अच्छा ये कुछ लिखा था, अब क्या है, सोचें चेंज हो गए हालात, सरकमस्टेंसेस चेंज हो गए, फाड़ दीजिए। आपने हो सकता है किसी ऐसे का नाम लिखा, वो खुद आपसे पहले अल्लाह के पास चला गया। तो जिंदगी में वसीयत लिख कर कई बार फाड़े और कई बार रखें, नो प्रॉब्लम एट ऑल। ये तो दिल के मामले, आपकी चीज है, अल्लाह ने आपको माल का हुक्म दिया है। लेकिन जब आप ये काम कर लेते हैं इस सोच के साथ कि मेरे बाद कोई झगड़ा ना पड़े, आज आप पर मैं सेहतमंद है माशाल्लाह, अल्लाह ने हमें होश दिया, हमारे पास वक्त है परेशानियों से बचे में, हो सकता है मौत के वक्त हमारा बहुत कुछ करने को दिल चाहे जुबान साथ ना दे, उस वक्त हो सकता है मौत की तलखियां और तकलीफें हमसे गलत फैसला ले दें। तो लिहाजा अगर वसीयत करनी है तो पहले से कर दें। अल्लाह के नबी के पास एक शख्स आया, हजरत अबू हुरैरा रावी है, कहने लगा अल्लाह के नबी कौन सा सदका अफजल है? आपने फरमाया तुम्हारा वो सदका अफजल है जो तुम सेहत की हालत में दो, जबकि तुम माल पर हिरस भी रखते हो और डर भी है कि माल कम होने से मुहताजी होगी। यानी दे जो दिया तो अब खुद जरूरत पड़ी तो क्या करेंगे, अब मरने के बाद दिया तो वो क्या हुआ, ये कोई बहुत हातमताई तो इंसान नहीं बन जाता अपने माल को बांट के दूसरों को देके। जब आपका नहीं रहा तो फिर तो दूसरे को देना पड़ेगा ही। आपने फरमाया इतनी देर मत लगाओ कि जब दम हलक तक आ जाए तो कहने लगो फुलां को इतना और फुलां को इतना दे दो, हालांकि अब तो वो फुलाने का हो ही चला, यानी तुम तो अब दुनिया से जाने वाले हो। ये बुखारी की रिवायत है। तो लिहाजा वसीयत क्या है? अपने माल का 1/3, एक तिहाई हिस्सा मरने के बाद किसी एक को या ज्यादा को बांट कर देने का हुक्म। इसको जुबानी बोल दें, इसको तहरीर कर दें, ये अमल आपका वसीयत कहलाएगा। ठीक है। कुल माल के 3 हिस्से किए जाएंगे, 2 हिस्से माले विरासत होगा और 1 हिस्सा आपका वसीयत होगा। वसीयत के दुरुस्त होने की कुछ शरायत है, नोट कर लीजिएगा। नंबर 1, तहरीरी सबूत हो, यानी रिटर्न मौजूद हो, या फिर आप किसी को लिखना नहीं आता तो 2 मुसलमान गवाह होंगे, यानी आप अगर आज अपनी वसीयत लिखते हैं तो 2 मुसलमानों को गवाह बना लीजिए। 1/3 से जायद ना हो, इसके अंदर हो सकती है, याद रखिएगा। मैं हमेशा मिसाल देती हूँ 100 की, 100 में से 33 रुपए 33 पैसे की वसीयत आप कर सकते हैं। $100 में से आप $33.33 की वसीयत कर सकते हैं मैक्सिमम, लेकिन आप 100 में से 25 की कर दें, 20 की कर दें, 1 की कर दें, इट्स ओके। मैक्सिमम हद 33 है, कोई जरूरी नहीं सारे की करें, और अगर करना चाहते हैं तो इसे ऊपर नहीं कर सकते। तीसरी इसकी शर्त क्या है कि वारिस के हक में ना हो, ला वसीयत अली वारिस। और वसीयत पर गवाह बनाने की दलील वही है जो मैंने शऊर बेदार करने के लिए आपके सामने शुरू में रखी, सूरत मायदा की आयत नंबर 106 से 108 थी कि सफर के दौरान भी अगर मौत के कैफियत आ जाए तो उस वक्त भी किसी राह चलते को गवाह बनाओ, अपनी चीजें दो, फिर वो तुम्हारे घर वालों के पास जाए, फिर वो उससे कस्में उठवाए। तवील वाक्या है इसके पीछे कि कैसे सफर की हालत में किसी के ऊपर जब मौत के असरात हुए तो उसने कुछ 2 नॉन मुस्लिम्स को गवाह बनाकर अपनी चीजें हैंड ओवर की, चीजों की लिस्ट उसने सामान के अंदर रख दी कि चलो घर जाएंगी चीजें देख लेंगे। वो गए, रास्ते में उनकी नीयत खराब हो गई, चांदी के कोई प्याला था, 1-2 चीजें थी उन्होंने चुरा ली, बाद में जब लिस्ट मिली तो उसमें वो प्याले गुम थे। इसके लिए फिर ये सारी कार्रवाई हुई थी, उनको मस्जिद में बुलाकर रखा गया था। लिहाजा अल्लाह ताला ने इस मामले को इतनी अहमियत दी, वो कुरान जिसमें नमाज का तरीका नहीं है, वो कुरान जिसमें हज का पूरा तरीका नहीं है। आप देखिए इंसानी मामलात और इंसानों में भी अल्लाह की बना माली मामलात, इसको इस्लाम इतनी अहमियत देता है कि उसके लिए इतनी तफसीली आयतें। आज अगर मैं आपको एक एक्टिविटी दे दूं और स्टूडेंट्स को दे दूं तो मुझे हक है इसको देने का, पूरे कुरान में से जरा अहम अहम आयतों को ढूंढिए, आपको हैरत होगी कि जितनी तवील आयतें हैं हकूकुल इबाद और हकूकुल इबाद और माली मामलात की हैं। 2 तो मिसालें अभी आपको दे सकती हूँ, आयत दैन और आयत वसीयत। यहां से समझिए, आज हम मुसलमान माल की मोहब्बत में इतने चूर हो गए कि अपने खून के रिश्तों के हक मार देते हैं और फिर भी हम बड़े नेक और बड़े पाक बनते हैं। तो अल्लाह ताला ने कहा कि तुम दूसरे का हक ना मारो। हजरत साद बिन नबी वक्कास एक सहाबी थे, बीमार हो गए तो अल्लाह के नबी से कुछ सवाल किया वसीयत के बारे में, तो आपने कहा कि 1/3 की इजाजत है और ये भी बहुत है। वो कह रहे थे मैं सारा दे दूं, आधा दे दूं, अखीर होते होते आपने कहा कि 1/3 बहुत है, और आपने फरमाया के साथ तुम अपने वरसा को खुशहाल छोड़ो, ये इससे बेहतर है कि तुम उनको तंगदस्त छोड़ दो और तुम्हारे बाद वो तो दूसरों के आगे हाथ फैलाते फिरे और तुमने अपना माल सारा अल्लाह को दे दिया या किसी गरीब को दे दिया। तो वाज़ रखिएगा, हक वालों को हक देना है। इसी में आपने फरमाया कि अल्लाह की रजा की खातिर जब एक मर्द अपनी बीवी के मुंह में लुकमा भी डालता है तो उस पर भी उसको अजर है। हजरत अब्दुल्ला बिन अब्बास फरमाया करते थे मुझे ये पसंद है कि लोग तिहाई की बजाय चौथाई की वसीयत करें, यानी 100 में से 33 देने की बजाय 25 ही दें। यहां से आपको इस्लाम का मिजाज दिखेगा, ये है असल में मॉडरेट होना, ये है बैलेंस रिलीजन। हम कहते हैं हम बिल्कुल पहाड़ की नोक पे खड़े होकर 2 नफिल पढ़ेंगे ना तो हम बहुत नेक कहलाएंगे। इस्लाम आपको जिंदगी का हुसन सिखाता है, जहां हक है वो लो, जो खा सकते हो खाओ, जो पहन सकते हो पहनो, जो कर सकते हो करो, खुश रहो। इस दुनिया में घबराहटते रहो और परेशान रहो, ना खुशी के मौके को एंजॉय करो, ना गम के मौके को एंजॉय करो, ना इबादत को करो, तो तुम्हारे नसीब की बात है। याद रखिए एक सच्चा मोमिन हर हालात में खुश रहता है, वो हमेशा अपना हर मामला अपने रब के हाथ में देता है, جس طرح اللہ تعالیٰ کی لگائی ہوئی پابندیوں کو قبول کرتا ہے خوشی سے، اسی طرح اس کی دی ہوئی رخصتوں کو بھی قبول کرتا ہے. تو جب آپ اس طرح کریں گے تو انشاءاللہ آپ سے اللہ بہت سارے کام بھی لے گا اور بہت مطمئن زندگی بھی آپ بسر کیا کریں گے. تو لہٰذا ابھی تک ساری بات جو ہو گئی اس کا خلاصہ یہی ہے کہ اگر آپ وصیت کرنا چاہتے ہیں تو اسلام نے اس پہ بھی آپ کو مجھے تنہا نہیں چھوڑا، اور یہ حکم جو ہے وہ آج بھی موجود ہے. حجۃ الوداع کا موقع جو آپ کی وفات مبارک سے کچھ مہینے پہلے کا تھا، اس موقع پہ آپ نے فرمایا کہ اللہ نے ہر صاحب حق کو اس کا حق دے دیا ہے، لہٰذا کسی وارث کے حق میں وصیت کرنا جائز نہیں. یہ ابو داؤد کی روایت ہے، تو اس طرح کرنے کی ضرورت نہیں ہے. پھر اسی طرح سے ایک اور چیز یاد رکھیے گا، وصیت میں کچھ باتیں قابل قبول نہیں ہیں. وہ کون سی؟ ان کو نوٹ کیجیے گا. ایسی وصیت جو شریعت سے ٹکراتی ہو اس پہ عمل نہیں کیا جائے گا. یہ بیسک آپ کو تھنکس دے رہی ہوں، اب انشاءاللہ ہم ڈیٹیل سے ڈسکس کرتے ہیں. شریعت کے احکامات سے ٹکراتی ہو، مثلا کوئی کہہ دیتا ہے کہ میں وصیت کرتا ہوں کہ میرے پیسے سے شراب خانہ بنا دیا جائے، تو اب یہ شریعت سے ٹکرا گئی نا. میرے پیسے سے کہیں چرچ بنا دیا جائے، چلو کوئی بات نہیں، عبادت ہی تو ہوتی ہے، کوئی بات نہیں، ہر ایک کا دین ہے، تو شریعت سے ٹکراؤ نہیں ہوگا. دوسری شرط ہے کہ ایسی وصیت جس سے کسی کی حق تلفی ہوتی ہو، خاص طور پہ کسی مستحق وارث کے جائز حق کو چھوڑ کر اس کی بجائے کسی اور کو دیا جائے، ایسی وصیت کو ضرر رساں وصیت کہتے ہیں، نقصان دینے والی وصیت، یعنی دوسرے کو ضرر دے کر خود فائدہ لے لینا یہ درست نہیں ہے. پھر اگلی شرط کہ حرام اور غیر دینی کاموں یا بدعت کے کاموں پر خرچ کرنے کی وصیت کی جائے، یہ نافذ ہی نہیں ہوگی، یعنی اس کو بدل دینا چاہیے، وہ ایسی ہے کہ جیسے وہ نہیں تھی. پھر اگلی ایک اور چیز وہ کیا ہے کہ موت کی بے ہوشی یا سختی میں کوئی وصیت کی گئی ہو، جب یاداشت نہیں رہی، محبوط الحواس ہو گئے، اب ورثہ کا اطمینان نہیں اس پہ کہ یہ تو بابلے ہو چکے تھے، دیوانے تھے، یا نیند میں تھے، یا گہری بے ہوشی تھی، تو پھر اس کو بھی نہیں مانا جائے گا. وصیت کے عموماً تین قسمیں ہوتی ہیں. نمبر ایک، وصیت برائے مال اور اسباب، منی اینڈ ایسٹس، جو آپ کیش اور کراپ کی صورت میں چھوڑتے ہیں. ہمارے پاس جو دولت ہوتی ہے اس کی یہی قسمیں ہوتی ہیں نا، یا روپیز یا ڈالر، یعنی کرنسی ہوتی ہے، یا پھر گھر اور جائیدادیں ہوتی ہیں. دوسری وصیت ہوتی ہے وصیت برائے حقوق و واجبات، حقوق اور واجبات. انشاءاللہ ان کی تھوڑی سی ڈیٹیل کروں گی تو آپ سمجھ جائیں گے، اگر ادھر والوں کو اندھیرا لگتا ہے تو آپ لوگ لائٹ چلا سکتے ہیں. تیسری وصیت، سب نہ دیکھیں، بس جن کو کہا ہے وہی اپنے کام سے کام رکھیں. وصیت کی تیسری قسم کیا ہے کہ برائے نصیحت اور تزکیہ، سمپل وصیتیں، جیسے اللہ کے نبی نے کہا میں تمہیں نصیحت کرتا ہوں کہ عورتوں کے معاملے میں ڈرتے رہا کرو، الصلاۃ وما ملکت ایمانکم، عورتوں اور غلاموں کے بارے میں فکر کرتے رہو. پہلی قسم وصیت برائے مال اسباب، یہ کیا ہے؟ آپ کی ہر وہ چیز زیور کی صورت میں، کرنسی، بینک کا اکاؤنٹ ہے، سرٹیفکیٹس ہیں، موویبل اور ان موویبل جائیدادیں، یعنی جس کو آپ کہہ سکتے ہیں منقولہ اور غیر منقولہ جائیداد، یہ سب ترکا ہے، ٹھیک ہے؟ تو ان سب کے اندر سے ون تھرڈ جو ہے اس کو آپ دے سکتے ہیں. کس کو دے سکتے ہیں؟ نمبر ایک، رشتہ داروں کو. کون سے رشتہ دار؟ جن کو وراثت میں حصہ نہیں ملتا. اور تین رشتے یاد کر لیں، اولاد، ماں باپ اور شوہر اور بیوی، ان کو ہر حال میں وراثت میں حصہ ملتا ہے. پھر اس کے بعد ایک ایکسیپشن ہوتی ہے، بھائی اور بہن، یہ ایکسیپشنلز ہیں. بس یہ پانچ چیزیں، اور تین آیتوں میں اللہ نے پورا قانون وراثت پڑھا دیا، سورت نساء کی آیت 12 سے لے کر 13-14 تک. اتنا خوبصورت دین ہے ہمارا، جس نے پورے رشتوں کو جوڑ دیا، اور ایک آخری آیت سورت نساء کے اندر ڈال کے کلالہ کے مسائل بھی بتا دیے گئے. تو لہٰذا مال اور اسباب کے لیے یہ ہے، آپ اس کو کہاں دے سکتے ہیں؟ آپ فرینڈز کو دے سکتے ہیں، آپ کسی مسلم کام میں دے سکتے ہیں، امت مسلمہ کے لیے کسی کار خیر میں ڈال سکتے ہیں، ہاسپٹل بنا سکتے ہیں، اسکول بنانے کی نصیحت کر سکتے ہیں. تو یہ کہلائے گی وصیت برائے مال اسباب. بات واضح؟ دوسری وصیت ہوتی ہے حقوق اور واجبات کی. مثال، ایک شخص قریب المرگ ہے، وہ سوچ رہا ہے کہ میرے پاس کچھ لائبلٹیز ہیں، مثلا میں نے کسی سے ادھار لیا ہوا، کسی کا قرض دینا ہے، اس کی وصیت کر سکتا ہے کہ میرا یہ قرض آپ میں سے کوئی چکا سکے، یا میرا یہ پیسہ ہے اس کو ادھر سے لے کے دے کے یہ اتار دیجئے گا. پھر دوسری اس میں کیفیت ہوتی ہے، جو روزے وہ نہ رکھ سکا اس کا فدیہ ادا کروا دے، ٹھیک ہے؟ پھر زکوٰۃ دینے والا تھا اور اس نے نہیں دی. بعض دفعہ زندگی کے شروع میں مال تھا, دے سکتا تھا, نہیں دیا, پتہ ہی نہیں تھا اہمیت. بعد میں جب حکم پتہ چلا تو مال نہیں تھا. اب مرنے کے وقت اس کو احساس ہوا کہ میرے کندھوں پہ کوئی زکوٰۃ کا بوجھ ہے, تو وہ وصیت کر سکتا ہے کہ اگر میری زکوٰۃ اب میری چیزوں میں سے یا میرے خاطر کوئی صدقہ کرتے ہوئے دینا چاہے تو دے سکتا ہے. پھر اسی طرح اسی میں آتا ہے, فرض حج کی نیت کی تھی لیکن موت نے حج کرنے کی مہلت نہ دی. اسی طرح اس میں ایک اگلی چیز آتی ہے کہ کوئی جائز نظر مانی مگر پوری نہیں کر سکا. نظر بہت ساری ہو سکتی ہیں جائز کاموں کی, اور اس میں عبادات بھی ہوتی ہیں اور اس میں کئی اور کام بھی ہوتے ہیں. پھر اسی طرح اگر کوئی مرد اپنی بیوی کا حق مہر نہیں دے سکا ابھی تک, تو وہ بھی اس مال کے اندر سے, اس تہائی مال میں سے دے سکتا ہے. تیسری وصیت کی قسم کہ وصیت برائے نصیحت اور تزکیہ, تو اس میں کیا ہوتا ہے, مثلاً مرنے والا اپنے نابالغ بچوں کی دیکھ بھال کسی کے ذمہ لگا دے, اس کے چھوڑے ہوئے علمی کتب خانے, اس کی چیزیں, اس کی جو یوز کی چیزیں, ان کو کسی خاص جگہ پہ پہنچانے کی نصیحت, کوئی شفا خانہ بنوانے کی, اپنی زندگی میں وقف کیے ہوئے کچھ ادارے کی دیکھ بھال کہ اچھا اب اس کو تم کر لینا, یہ میرے پاس اس کی امانت ہے, یہ سب کچھ ہے, یہ سب کچھ بھی وصیت میں آ جاتا ہے. یاد رکھیے کہ یہ وصیت جتنی بھی ڈیٹیل سے ہم پڑھیں گے سب کے اندر آپ کو چند باتیں ضرور ملیں گی. نمبر ایک, حقوق اللہ کی پابندی کی ہو. اگر آپ اللہ کے حق دینے میں سچے نہیں ہیں, یعنی آپ کی پانچ وقت کی نماز ہی ٹھیک نہیں, تو وصیت جس کو مرضی کرے نو پرابلم, اوپن چوائس ہے. فرائض سب سے پہلے. پھر دوسری بات ہے امر بالمعروف اور نہی عن المنکر کی تاکید. یہ وصیتیں اس لیے بھی کی جاتی ہیں تاکہ دوسروں کو بھی اس سے نصیحت ملے. جیسے آج انشاءاللہ ہم ایک فرضی وصیت کو ڈسکس کریں گے, تب وہ جس نے بھی بنائی لکھی ہم سب کی گائیڈنس کا اگر ذریعہ بنی تو وہ اس کے لیے صدقہ جاریہ بن جائے گا. تو لہٰذا بعض وصیت اس سوچ سے بھی کر دینی چاہیے کہ یہ دوسروں کو پریکٹیکلی نیکی کا حکم دینے اور برائی سے روکنے کی بات ہے. پھر اسی طرح سے خاندانی روایات میں حلال اور جائز امور کی پاسداری کا ذریعہ ہو. یعنی یہ مشکل ٹرمز ہیں لیکن آپ بس اس کو یہ سمجھ لیجئے کہ صلہ رحمی بھی اس میں آتی ہے کہ آپ رشتہ داروں کو فائدہ دینا چاہتے ہیں. پھر اسی طرح سے آپ دیکھیے کہ بعض اوقات ایسا ہوتا ہے کہ لوگ بچوں کو تو کچھ دینا چاہتے ہیں, ماں باپ سے چھین لیتے ہیں. کوئی یہ وصیت کر دے میرے ماں باپ کو نہ دینا, یہ نہیں جائز. قرآن میں آتا ہے کہ تمہیں کیا پتا تمہارے بچے تمہاری دولت کے زیادہ حقدار ہیں یا تمہارے ماں باپ. تو حقیقت ہے کہ جس کو اللہ نے دینے کو دیا ہے وہ دے دیا. پھر اسی طرح اگر کوئی یہ وصیت کرتا ہے کہ دیکھو بچوں میرے ثواب کے لیے ہر رمضان میں صدقہ کیا کرنا, یا عید الاضحیٰ پہ میری طرف سے قربانی ضرور کر دینا, اچھا میری قبر پر آ کے کبھی جب بھی موقع ملے استغفار کرنے کی بات ایسی کوئی کرنا چاہے, تو اس کے بارے میں کیا خیال ہے. یعنی بعض دفعہ کچھ وصیتیں اس قسم کی ہو جاتی ہیں کہ جس میں آپ دوسرے کو یا تو مشکل میں ڈال دیں گے. اب آپ نے یہ کرنا تھا خوشی سے, آپ اپنے بچے کو کہہ گئے کہ بھئی ہر عید پہ میری طرف سے قربانی کرنا, اب وہ کریں گے مجبوری میں, دل ٹوٹے گا, بیزاری ہوگی, تو نہیں کرنا چاہیے. بچوں کو کبھی ایسی مشکلوں میں نہ ڈالیں کہ وہ نہ کر کے گناہ گار ہوں. اور اکثر مجھے ایک بات کسی کی بڑی اچھی لگتی ہے کہ مرنے کا کیوں انتظار کرنا ہے, جو کل کرنا ہے آج کر دو. ہم میں سے بہت سارے لوگ کہتے ہیں آج میری زندگی میں یہ چیز ہے میرے بعد اس کو دے دینا, تو آج ہی دے دو, یہ حوصلہ نہیں بڑھتا. کئی خواتین ہوتی ہیں یہ چوڑیاں کڑے میں نے پہنے میرے بعد صدقہ کر دینا, بھائی آج ہی دے دو, یہ حوصلے کی بات ہوتی ہے نا. تو بعض دفعہ کچھ کام کچھ طرح کے کر لینے چاہیے, کبھی کچھ طرح کے کر لینے چاہیے. اگر بچوں نے ماں باپ کو دیکھا ہوگا نا یہ سب کچھ کرتے ہوئے, تو وہ آپ نہ بھی کہیں گے نا تو آپ کے نقشے قدم پہ چلتے ہوئے کریں گے, اور آپ نے تو کیا کوئی نہیں, اور بچوں کو کہہ رہے ہیں کہ آپ ہمارے بات کرتے جائیے, تو یہ چیزیں جو ہیں وہ درست نہیں ہوتی, اس کے لیے پیچھے رہنا ہے. پھر اس میں خاص طور پہ ایک چیز ہم سب کے لیے بھی ہے, اور وہ کیا, ہم غیر مسلم ممالک میں رہنے والے مسلمان, ہمارے لیے وصیت اور نصیحت کو لکھنا اپنے ملکوں میں رہنے والوں کے لیے کی نسبت بہت اہم ہے. آپ ماشاءاللہ اس وقت یو ایس اے میں یہ بات سن رہے ہیں, آن لائن پہ کچھ ساتھی ہو سکتا ہے یو کے سے سن رہے ہوں, اسی طرح چند ساتھی آسٹریلیا سے ہو سکتے ہیں. ہر ملک کا قانون فرق ہوتا ہے, لیکن جہاں تک مجھے پتا ہے یو ایس کا قانون کہ اگر آپ وصیت کیے بغیر دنیا سے چلے جاتے ہیں تو آپ کا مال پھر آپ کی مرضی سے نہیں بڑھتا. ایسے ہی ہے الحمدللہ. خود ہمارے ساتھ ایسا ایموشنل ایکسپیرینس ہوا, تبھی تو یہ بات مجھے بھی پتہ چلی. الحمدللہ میرے ہسبینڈ کی بہن ہے, ماشاءاللہ ہسبینڈ وائف, اللہ ان کو زندگی دے صحت دے, ان کے اچھے معصوم بچے, اس وقت چھوٹے تھے, تین بچے تھے. تو ایک دن وہ دونوں میاں بیوی ہمارے پاس آ گئے اور کہنے لگ گئے कि अच्छा भाई हमें आपसे बात करनी है, दिस एंड दैट. मैंने कहा हुआ क्या मसला, बता क्या चला, कि अगर हम दोनों फौत हो जाएं. यही होता है ना, बीवी ना रहे तो शौहर, शौहर ना रहे तो बीवी, लेकिन खुदा ना खासा दोनों. तो अगर हम दोनों फौत हो गए तो ये बच्चे आपने लेने हैं. अब मेरे लिए तो वो पहाड़ सर पे गिरने वाली बात थी कि अल्लाह ना करे कभी ऐसा. बाज़ लोग इस पर लड़ भी पड़ते हैं कि इनको क्यों कहा, हमें क्यों नहीं कहा, लेकिन जिम्मेदारी कितनी बड़ी है. उस दिन मुझे पता चला कि आप ये क्यों कह रहे हैं. अगर वो ऐसा नहीं करेंगे तो फिर मरने के बाद वो बच्चे कहीं भी जा सकते हैं. तो जब ऐसे सख्त कानूनों की जकड़ में हम हों तो फिर हमें ये रिस्क नहीं लेना चाहिए कि हमारे बच्चे या हमारा माल चर्चिज में जाए या हमारे बच्चे नॉन मुस्लिम मुल्कों में चले जाएंगे. और खास तौर पे हदीस से बुखारी की कि मुसलमान काफिर का वारिस नहीं हो सकता और ना काफिर किसी मुसलमान का वारिस हो सकता है. तो लिहाजा ऐसे मौके पे इंसान को अपने आप को बहुत ही ज्यादा केयरफुल रहना चाहिए. फिर हम देखते हैं कि अंबिया कराम की वसीयतों का जिक्र कुरान पाक में मौजूद है. मसलन सूरत अल बकरा आयत नंबर 131 से 132 में हजरत इब्राहिम अलैहिस्सलाम का जिक्र है. इस काल लहू रब्बुहु अस्लिम, जब कहा उनको उनके रब ने कि तुम मुस्लिम हो जाओ, फरमाबरदार हो जाओ, काल अस्लम तुली रब्बिल आलमीन, तो उन्होंने कहा कि मैं अस्लम हो गया. अब इतनी बात क्या है, मैं इसके आगे एक कमेंट अपनी तरफ से डाल देती हूँ. ये थी इब्राहिम की जिंदगी. जब हमारी जिंदगी असलिम और असलम तू होती है ना, तो अगला काम आसान है कि बाबा सा बिहा इब्राहिम बनी ही. फिर इसी बात की वसीयत अपने बच्चों को की. क्या वसीयत की, कि तुम भी मुस्लिम रहना. बात समझ रहे हैं, जब माँ बाप अल्लाह वाले होते हैं तो बच्चे जरूर अल्लाह वाले होंगे, आपके सामने हो जाएं या आपके बाद हो, ये अल्लाह का वादा है. अल्लाह नेकों की औलाद को जाया नहीं करता इल्ला ये कि उसका नसीब ही कोई बुरा हो. फिर इसी के साथ कहा याकूब, याकूब ने भी इसी बात की नसीहत की. या बनी या इन अल्लाह हस्तफा लकुमुद्दीन, ए मेरे बच्चे अल्लाह ने तुम्हारे लिए इस दीन को पसंद किया. फला तमुतुन इल्ला वअंतुम मुस्लिमून, ये थी वसीयत इब्राहिम और याकूब की कि तुम्हें मौत ना आए मगर इस साल में कि तुम मुसलमान हो. क्या पता चला, जायदाद दौलत किधर गई, उनकी सबसे बड़ी दौलत दीन था. 3 सेकंड में भी रुकूं और आप भी रुकिए. मौत के वक्त या अपने दुनिया से जाने के बाद हमें जो पहला अंदेशा पड़ता है दिल में वो क्या था, माल का कि दीन का. कितने लोग हैं जो ये सोचते हैं कि हमारे बाद हमारे बच्चे बहक ना जाएं. अल्लाह माफ करे, आज तो जिंदगी में बहके हुए दिखते हैं और माँ बाप कहते इट्स ओके जो हो रहा है होने दो. इसी तरह लुकमान अलैहिस्सलाम जिनके नाम पे सूरत भी मौजूद है, सूरत लुकमान आयत 13 में अल्लाह ताला ने उनकी नसीहतों को खूबसूरत अंदाज में पेश किया. या बुनै ला तुशरिक बिल्लाहि इन्न शिर्क लज़ुल्म अज़ीम, ए मेरे बेटे अल्लाह के साथ शिर्क न करना क्योंकि शिर्क बहुत बड़ा जुल्म है. या बुनै अक़िमिस सलात वामुर बिल मारूफ वन्हा अनिल मुनकर वस्बिर अला मा असाबक, सूरह लुकमान आयत 17. तो क्या पता चला कि जिंदगी भर बच्चों को अल्लाह की इताअत और फरमाबरदारी की नसीहत करेंगे तो इंशाल्लाह मरने के बाद कोई बहुत बड़ी वसीयतें करने की जरूरत नहीं पड़ेगी. हमारे नबी की वसीयत क्या थी, उन्होंने भी कुछ छोड़ा? जी, अल्लाह के रसूल ने हमारे लिए अल्लाह ताला की सबसे बड़ी नेमत विरासत में छोड़ी और फरमाया, ए लोगो मैं तुम में 2 चीजें छोड़े जा रहा हूं, अगर इसे मजबूत पकड़ लोगे तो कभी गुमराह ना होगे, और एक है अल्लाह की किताब और दूसरी मेरी सुन्नत. ये मौता इमाम मालिक की रिवायत है. आज उम्मत ने छोड़ा हुआ है तो बहकी हुई है. जब ये दोनों कुंडे हाथ में होंगे पूरी दुनिया पे मुसलमान का कब्जा होगा, पूरी दुनिया पे मुसलमान की फतह होगी. इसी तरह अब्दुल्ला बिन औफा से पूछा गया कि क्या अल्लाह के नबी ने कभी कोई वसीयत फरमाई थी, उन्होंने कहा नहीं. फिर इनसे पूछा गया लोगों पर वसीयत कैसे फर्ज हुई या इनको वसीयत का हुक्म कैसे दिया गया, क्योंकि अल्लाह के नबी ने नहीं की तो फिर ये हुक्म कैसे नाफिज हुआ. तो उन्होंने कहा अल्लाह के नबी ने कुरान पर अमल करने की वसीयत फरमाई थी और कुरान में वसीयत का हुक्म पहले से वाजे मौजूद है. बुखारी की रिवायत है, यानी उम्मत अगर कुरान पढ़ेगी तो वसीयत उनको खुद ब खुद मिलेगी. सारी जिंदगी कभी अपने इतना माल जमा ही नहीं किया कि जो काबिले वसीयत और विरासत बनता, जो होता था उसको दे के चल पड़ते थे. सारी जिंदगी जिस मनसब को अपनी आंखों के सामने रखा वो अमर बिल मारूफ और नहीं अनिल मुनकर था. उनकी दौलत यही थी, जो चीज आती जो चीज मिलती तोहफों में मिलती बैतुल माल में आती फौरन उसको अल्लाह के रास्ते में बांट देते. आपके घर वाले भी कनात करते और इसी तरह से अल्लाह पर तवक्कुल था. अमर बिन हारिस से एक रिवायत है कि अल्लाह के नबी की बीवी के भाई थे, हजरत उम्मुल मोमिनीन के भाई थे, ये जवेरिया के भाई थे अमर. کہتے ہیں کہ اللہ کے نبی نے اپنی وفات کے وقت نہ کوئی درہم چھوڑا، نہ دینار، اور نہ کوئی لونڈی غلام، اور نہ کوئی اور چیز، صرف ایک، اب آپ لکھ لیجئے اللہ کے نبی کی وراثت کیا تھی، ایک سفید خچر، چند ہتھیار اور کچھ زمین تھی جسے آپ وقف کر چکے تھے. یہ وقف کرنا بھی بڑا خوبصورت ہے، اگر میں اب اس پہ بولوں گی تو پھر بات پلٹ جائے گی، لیکن میں سوچتی ہوں اگر ہماری جائیدادوں اور ہمارے مال اسباب کا بیسٹ مصرف ہے نا کوئی، تو وہ وقف ہے. زندگی میں بھی دیکھیں، موجیں مستیاں کریں، اور پھر آپ کے بعد جو ہوگا وہ دیکھیں. ہم اپنے ایسے بہت پیارے ساتھیوں کو جانتے ہیں، اپنی زندگیوں میں انہوں نے گھر اللہ کے نام پہ ڈونیٹ کیے، آج وہاں دن رات کلاسز چل رہی ہیں. اور وہ کیا سوچ کے ڈونیٹ کرتے تھے کہ شاید ہمارے بعد جہاں دین کا کام ہوگا، ہم نے کہا نو، آپ کے سامنے ہوگا، آپ خود کریں گے. یہ کیسے ممکن ہے؟ 3-4 سال میں ماشاءاللہ مرحلے کے سبیل الجنہ بھی چل رہا ہے، 2 سال گزر گئے، اب 3rd سال ہے، دورہ قرآن بھی ہوگا، صبح بھی بچوں کی کلاس ہے، ویکینڈ بھی، شام بھی. وہ کہتے ہیں ہم نے تو کبھی سوچا بھی نہیں تھا اتنا کچھ ہو جائے گا ہماری زندگی میں. وہ سوچ رہے تھے جس دن اللہ کے نام پہ دیں گے اس کے بعد ہم ادھر داخل ہی نہیں ہو سکتے. کیوں بھائی، ہم نے کیا کرنا ہے؟ آپ خود لیں اور بیٹھیں اور چلے چلائیں، جب آپ نہیں رہیں گے دیکھیں گے کیا ہوگا. تو یاد رکھیے، اپنی زندگی میں ہم اپنے گھروں کو مدرسے بنا لیں. دار الارکم کا نام سنتے ہی دل میرا اتنا زیادہ رشک سے بھر جاتا ہے. ابھی بھی دار الارکم کی نشانی موجود ہے، صفا مروہ کی طرف سے جب آپ نکلتے ہیں تو وہاں ایک چھوٹی سی بجھی لگی ہوئی ہے، دار الارکم کی طرف یہ راستہ جاتا ہے. اسلام کے ابتدائی دور میں جو ہاتھ ڈال دے گا، خدمت کر دے گا، بنیادیں بنا دے گا، اس کا نام کوئی مٹا نہیں سکتا، یہ یاد رکھیے گا. ہم کہتے ہیں سارا کام ہو جائیں گے پھر جا کے ہم تختی لگانے پہنچ جائیں گے، ہم اپنا نام وہاں سجا دیں گے. ایسے کام نہیں ہوتے. اس کے لیے بنیادوں میں وہی لوگ جاتے ہیں جو شیشے کے نہیں ہیں، جو پتھر کے، جو کوٹ کوٹ کے اپنے آپ کو کٹوانے کے لیے تیار پیش کر دیں، پھر اللہ ایسے لوگوں سے دین کی خدمت لیتا ہے. تو اللہ کے نبیوں کی زندگی ایسے ہی تھی. بخاری کی روایت ہے کہ پیغمبروں کا کوئی وارث نہیں ہوتا، جو ہم چھوڑ جائیں وہ صدقہ. ایک دفعہ ایک صحابی تھے، انہوں نے لوگوں کو دیکھا بازار میں خرید رہے ہیں، لے رہے ہیں، دے رہے ہیں، یعنی بازاروں میں جو کچھ باتیں ہوتی ہیں. تو انہوں نے وہاں کھڑے ہو کے اعلان کیا، لوگوں تم بازاروں کے بھاؤ تاؤ میں مصروف ہو، وہاں اللہ کے نبی کی وراثت بٹ رہی ہے. لوگ ان کی بات سن کے اس طرف دوڑ پڑے، کدھر کدھر کا اس مسجد میں اللہ کے نبی کا ورثہ بٹ رہا ہے. اب آج آپ اور میں سوچیں، اللہ کے نبی کا ورثہ، ہم کہیں گے چلو کوئی کپڑے کا ٹکڑا ہی مل جائے گا، لا کے اس سے پیار محبت کر لیں گے کہ نبی کے بدن کو چھوا ہوا ہے. جب وہاں دیکھا جائے کہ نہ کوئی مال، نہ کپڑا، نہ جوتے، کچھ بھی نہیں دیکھا، وہاں کچھ لوگ ہیں وہ بیٹھے اور پڑھ پڑھا رہے. کبھی کدھر ہے ورثہ، کہاں بٹ رہا ہے؟ کہا یہ دیکھو، یہ علم کا ورثہ بٹ رہا ہے. اگر میں آپ کو ہلا دوں کہ آپ اس وقت کیا کر رہے ہیں، آپ اور میں اللہ کے نبی کا ورثہ ہی تو لے رہے اور دے رہے. جس کو علم کی یہ شان نظر آ گئی، یاد رکھیے اس کی زندگی کی سب سے بڑی دولت جو ہے وہ علم بن جائے گا، سیکھنا اور سکھانا. خیرکم من تعلم القرآن وعلم، تم میں سے بہترین وہ لوگ ہیں جو قرآن کو سیکھتے اور سکھاتے ہیں. تو مجھے اور آپ کو ہر ایک کو اس چیز کی فکر کرنی چاہیے، ہم سب جانے والے ہیں. سورۃ انشقاق آیت 6 میں اللہ تعالیٰ کہتے ہیں، یا ایھا الانسان، اے انسان، انک کادہن، بے شک تو جا رہا ہے، تو چلنے والا، چلا ہی جا رہا ہے، الی ربک کدہن، اپنے رب کی طرف کشاں کشاں تو چل رہا ہے، فملاقیہ، بس ایک دن تو تیری اس کے سامنے ملاقات ہوگی. زندگی کتنی بھی طویل کیوں نہ ہو، پلک جھپکتے میں گزر جاتی ہے. اپنی زندگی کے 10 سال پچھلے دیکھیے، شاید آپ کو آج کے دور میں 1 سال برابر لگیں گے. کوئی 100 سال بھی جی لے گا، بالآخر تو اس کو جانا ہی ہے. اس حقیقت سے تو کوئی انکار کر ہی نہیں سکتا کہ قل ان الموت الذی تفرون منہ، کہہ دیجئے کہ وہ موت جس سے تم بھاگتے ہو، تفرون منہ فانہ ملاقیکم، وہ تو تم سے ملاقات کرے گی. ثم تردون الی عالم الغیب والشہادہ، پھر تم حاضر کیے جاؤ گے، پیش کیے جاؤ گے غیب اور حاضر کو جاننے والے کے سامنے. فینبیوکم بما کنتم تعملون، پھر وہ تم کو خبریں دے گا جو تم عمل کرتے تھے. تو مجھے اور آپ کو اپنی فکر کرنی ہے، اور یاد رکھیں ہماری موت کے وقت کوئی ہمیں مہلت نہیں دے گا. کہ ذرا 4 لفظ لکھ لیں، 4 لفظ ریکارڈ کرا دیں، بول دیں، کیونکہ سورۃ منافقون آیت 11 میں آتا ہے، وَلَن يُؤَخِّرَ اللَّهُ نَفْسًا إِذَا جَاءَ أَجَلُهَا، اور ہرگز نہیں اللہ مہلت دیتا کسی انسان کو جب آ جاتی ہے اس کی موت کا وقت، یعنی جب آ جاتا ہے کسی کا مقرر کردہ وقت، تو اللہ مہلت نہیں دیتا. وَاللَّهُ خَبِيرٌ بِمَا تَعْمَلُونَ، اور اللہ خوب جاننے والا ہے جو تم عمل کرتے ہو. سورت قاف آیت 19 میں آتا ہے وجاءت سکرۃ الموت بالحق, آ پہنچی موت کی سختی حق کے ساتھ. سوچیے ایسے لگ رہا ہے بالکل ہمیں ہی آ گئی ہے, آ گئی موت کی سختی حق کے ساتھ. ذالک ما کنت منہ تحید, یہ تھی وہی چیز جس سے تو بھاگتا پھرتا تھا, دوائیاں کھاتا تھا, وائٹمنس کھاتا تھا, آرگینک فوڈز کھاتا تھا, ہر مہینے چیک اپ کراتا تھا کہ موت نہ آئے. وہ تو آئے گی کیونکہ موت کا فرشتہ پیچھے لگا ہے. سورہ سجدہ 11 میں آتا ہے قل یتوفاکم ملک الموت الذی وکل بکم, کہہ دو کہ موت کا فرشتہ جو تم پر مقرر کیا گیا ہے تمہاری جانیں تو وہ قبض کر لیتا ہے. ثم الی ربکم ترجعون, پھر تم اپنے پروردگار کی طرف لوٹائے جاتے ہو. اور جب فرشتے آ جاتے ہیں نا پھر وہ ہماری طرح انتظار نہیں کرتے کہ چار لوگ آ جائیں تو بات شروع کریں, نہیں بس چل پڑو. سورۃ الانعام آیت 61 میں آتا ہے حتی اذا جاہدکم الموت, یہاں تک کہ جب تم میں سے کسی ایک کو موت آتی ہے, توفتہ رسلنا, تو فوت کرتے ہیں اس کو ہمارے بھیجے ہوئے, وہم لا یفرطون, پھر وہ کسی قسم کی دیر نہیں کرتے, ایک سیکنڈ بھی پھر آگے نہیں ہوگی موت اور نہ وقت سے پہلے ہوگی. سورت قیامہ 26 سے 30 میں اللہ تعالیٰ کہتے ہیں کلا ہرگز نہیں, اذا بلغت التراقش, جب روح ہنسلی تک پہنچے گی, وقیل من راق, تو کہا جائے گا ہے کوئی دم جھاڑ کرنے والا, بلاؤ کوئی علاج کر دے اس مرنے والے کا. وزن انہ الفراق, اور وہ سمجھ گیا کہ اب تو جدائی کا وقت ہے, بچوں سے جدائی, بیوی سے جدائی, شوہر سے جدائی. وَتَفَّتِ السَّاقُ بِسَّاقٍ, اور پنڈلی سے پنڈلی جڑ جائے گی, یعنی جان نکل جائے گی ٹانگوں سے. اللہ اکبر. اِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمَسَاقُ, اور اپنے رب کی طرف روانگی کا وقت ہوگا. تو بات سچ ہے کہ کل نفس ذائقت الموت, سورۃ العنکبوت میں آتا ہے کہ ہر نفس کو موت کا ذائقہ چکھنا ہے. آج میں اور آپ جو کریں گے اسی سے کل نپٹیں گے. یہ تو تھی چند جنرل باتیں وصیت کے معاملے میں.